यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। पार्टी स्थायी कमिटि बैठक यही मंगिर 29 गते बोलाउने नेकपा सचिवालय बैठकको निर्णय। अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार नियन्त्रण सम्बन्धी 5 वर्षीय रणनीतिक योजना सार्वजनिक। भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको अभियानमा सहभागी भई भ्रष्टाचार न्यूनीकरणमा योगदान गर्न उप प्रधानमन्त्री ईश्वर पोखरेलको आग्रह। अन्तर्राष्ट्रिय मानवाधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै पूर्वी युक्रेनको विवादका सम्बन्धमा यही डिसेम्बरको अन्त्यसम्ममा युद्ध विराम घोषणा गर्नेमा रूस र युक्रेन सहमत। र नेपालमा जारी 13 दक्षिण एसियाली खेलकुद सागमा 49 स्वर्ण पदक सहित नेपालको दोस्रो स्थान कायमै। पुरूष फुटबल स्वर्ण पदकका लागि आज नेपाल र भूटान बीच प्रतिस्पर्धा हुने। आजै 13 सागको समापन समारोह। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टी स्थायी कमिटि बैठक यही मंगिर 29 गते बोलाउने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्रबाराहीमा हिजो बसेको बैठकले यही मंगिर 27 गते सचिवालय र 29 गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको हो। बैठकले पार्टीको विधान संशोधन गर्ने र त्यसका लागि आगामी स्थायी कमिटि बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गर्नुका साथै उपनिर्वाचनको पूर्ण प्रतिवेदन पेश गर्न 5 दिनको समय समेत थप गरेको छ। बैठकमा संगठन विभागका तर्फबाट पेश भएको कार्ययोजनामा छलफल भएको र सचिवालयको सुझाव समेत समेटेर आगामी बैठकमा पेश गर्ने निर्णय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
बैठकले पार्टी विधानमा केही संशोधनहरू गरेको छ। स्थायी कमिटिको निर्देशनको अतिरिक्त यसअघि सचिवालय बैठकमा नै भएका कतिपय निर्णयहरूलाई पनि आधार बनाई संशोधन प्रस्ताव तयार गरिनेछ। यो प्रस्ताव स्थायी कमिटि र आवश्यकता अनुसार केन्द्रीय कमिटिमा पेश गरेपछि क्रियान्वयनमा जानेछ। दोस्रो, हालै सम्पन्न उपनिर्वाचनको समीक्षाका सन्दर्भमा रिपोर्ट प्राप्त भएपछि यस सम्बन्धमा औपचारिक प्रस्ताव छलफल र निर्णयको लागि महासचिव कमरेडले अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ। तेस्रो कुरा, संगठन विभागले विभागको तर्फबाट एक कार्ययोजना सम्बन्धी प्रस्ताव प्रस्तुत गरेको छ। उक्त प्रस्तावका बारेमा सचिवालयका कमरेडहरूले पार्टी अध्यक्षलाई सुझावहरू पेश गर्ने र त्यो सुझावहरूको बारेमा संगठन विभागसँग समेत परामर्श गरी अध्यक्ष कमरेडले पार्टीको सचिवालयको बैठकमा निर्णयार्थ अर्को बैठकमा प्रस्तुत गर्ने।
बैठकले केही जिल्लामा पार्टीको संगठनात्मक क्षेत्रमा देखिएको समस्या समाधानका लागि केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। सचिवालय बैठकले पार्टीको कर्णाली प्रदेशका सचिव माया प्रसाद शर्माले दिनुभएको राजीनामा अस्वीकृत गर्नुका साथै पार्टीको केन्द्रीय विभाग र आयोगलाई पूर्णता दिने विषयमा 7 दिनभित्र प्रस्ताव पेश गर्न विभाग र आयोगका प्रमुख एवं उपप्रमुखहरूलाई निर्देशन समेत दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण सम्बन्धी 5 वर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा हिजो आयोगमा आयोजित कार्यक्रममा उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले आयोगको 5 वर्षीय रणनीतिक योजना सार्वजनिक गर्नुभयो। चालू आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2080-81 रणनीतिक योजनाले भ्रष्टाचारलाई निरोधात्मक, उपचारात्मक, संस्थागत क्षमता विकास र प्रवर्धनात्मक कार्यक्रमहरूका माध्यमबाट नियन्त्रण गर्ने लक्ष्य लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले जानकारी दिनुभयो। भ्रष्टाचार जन्य कार्यको पहिचान, अनुसन्धान र अभियोजन जस्ता कार्यलाई प्रभावकारी रूपले सञ्चालन गर्ने र त्यसका लागि आधुनिक प्रविधिको उपयोगबाट अनुसन्धान र अभियोजन पद्धतिलाई वस्तुनिष्ठ र विश्वसनीय बनाउने रणनीतिमा उल्लेख छ। त्यसै गरी भ्रष्टाचार निगरानी प्रणालीको विकास गरी अनुसन्धान एवं निगरानी गर्ने, भ्रष्टाचारसँग सम्बन्धित सबै किसिमका सूचना व्यवस्थापन तथा इन्टेलिजेन्स संयन्त्रलाई सुदृढ़ गर्ने लगायतका विभिन्न 12 नीतिहरू अघि सारिएको छ। दिवसकै अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको अभियानमा सहभागी भई भ्रष्टाचार न्यूनीकरणमा योगदान गर्न सबैलाई आग्रह गर्नुभएको छ। उप प्रधानमन्त्री पोखरेलले माथिल्लो तह वा जुनसुकै पदमा बसेको व्यक्ति भए पनि भ्रष्टाचार गरेमा छूट नपाउने बताउनुभयो।
राजनीतिको संरक्षणमा हुने गरेका भनिएका कुनै पनि किसिमका भ्रष्टाचारजन्य कामहरूले छुट पाउने छैनन् भन्ने म उद्घोष पनि गर्न चाहन्छु। जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट यस किसिमका दुष्कर्महरू भएका छन् भने ती चिजहरूलाई अख्तियारले आँखा चिम्लिन सक्दैन, ती दण्डनीय हुन्छन्। म यस सम्बन्धमा यहाँ उपस्थित सबै महानुभावहरूलाई आश्वस्त पार्न चाहन्छु, राजनीतिको संरक्षणमा कुनै पनि त्यस किसिमका कर्महरू हुन्छन् भने ती कुराहरूले छुट पाउने छैनन्, छुट दिने कुराको कहीँ कतैबाट पैरवी हुने छैन।
कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मुलुक संघीयतामा गएपछि स्थानीय तहमा भएको भ्रष्टाचारको उजुरी आयोगमा सबैभन्दा बढ़ी रहेको बताउनुभयो। प्रमुख आयुक्त घिमिरेले चालू आर्थिक वर्षको हालसम्ममा भ्रष्टाचारको आरोपमा 120 मुद्दा अदालतमा दायर गरेको जानकारी दिनुभयो।
कार्यालय प्रमुखले कार्यालयप्रति अनुगमन पनि नगरे कुनै जवाबदेही लिनु नपर्ने कस्तो खालको प्रणाली हामीले स्थापित गर्ने प्रयत्न गरिराखेका छौँ। कार्यालय प्रमुखलाई एकाउन्टेबल बनाउने कि नबनाउने, त्यहाँको चाहिँ सेवा प्रदायक र सेवा ग्राहीभित्र बीचको चाहिँ लेनदेन चलिरहन्छ, खुला जीवन्त रूपमा सधैँ देखिरहन्छ भनेर भनेदेखि कार्यालय प्रमुखलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारवाही गर्नुपर्ने कि नपर्ने भन्ने पाटोमा आयोग अहिले गहन छलफलमा छ भन्ने कुरा निवेदन गर्न सान्दर्भिक छ भन्ने मलाई लाग्दछ। यो संकेत कार्यालय प्रमुख, विभागीय प्रमुख र नेपाल सरकारका सचिवजीहरू सबैप्रति लागू हुन्छ भन्ने मलाई लाग्दछ। त्यो पाटोमा सचिवजीहरूको विशेष सक्रियता रहोस् र यस्तो अनुगमन प्रणाली स्थापित गरौँ ताकि मुलुकले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीको जुन कल्पना छ त्यसलाई चाहिँ सार्थक स्वरूप प्रदान गर्न सकियोस्।
कार्यक्रममा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचारलाई कम गर्न सदाचार पद्धतिको पालनामा जोड़ दिएको उल्लेख गर्नुभयो।
सुशासन, विकास र सभ्य समाज निर्माणमा योगदान गर्नेहरू पुरस्कृत हुने र सामाजिक विचलन र भ्रष्ट आचरण ल्याउनेहरू जुनसुकै समयमा पनि दण्डित हुने एउटा सुनिश्चित प्रणाली विकास गर्नको लागि हामी सबै एकजुट हुन म यस अवसरमा आग्रह गर्दछु।
कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले सरकारले विभिन्न विषयमा दिने अनुदानहरूका कारण पछिल्लो समय समाजलाई भ्रष्टीकरण गर्न मद्दत पुगेको धारणा राख्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव महेश्वर नेउपानेले भ्रष्टाचार न्यूनीकरणमा अझै पनि थुप्रै चुनौतीहरू रहेकाले व्यवहारमा नै सबैले सदाचार कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। यसै सन्दर्भमा हामीले भ्रष्टाचार न्यूनीकरण गर्न के कस्ता प्रयास गर्नुपर्ला भनी कार्यक्रममा सहभागी केहीलाई सोधेका छौं।
म महानिदेशक अग्नि खरे। भ्रष्टाचार मुक्त समाज बनाउने कुरा सार्वजनिक पदमा बसेका मान्छेहरूको निजी संकल्पमा धेरै कुरा भर पर्छ। म जुन सार्वजनिक पद धारण गरेर बसेको छु, एउटा राष्ट्रिय कर्मचारीको रूपमा रहेको छु, मैले संविधान र कानूनभन्दा बाहिर गएर कुनै काम गर्नु हुँदैन भन्ने कुराको प्रतिबद्धता यदि व्यक्तिमा रह्यो भने मेरो विचारमा यो सम्भव छ र यो कुरा लागू हुन सक्छ।
निरु दाहाल पाण्डे, कृषि विभागमा चाहिँ महानिर्देशकको पदमा काम गर्छु। सबभन्दा पहिला त आफैबाट सुरु गर्नु पर्यो भ्रष्टाचारको लागि र आफ्नो कार्यालय र अन्तर्गतका भयो छ कि छैन भन्ने कुरामा चाहिँ सजग भएर त्यसलाई नियन्त्रण गर्नु पर्यो। सबैले आफ्नो आफ्नो ठाउँबाट गरिदियो भने भ्रष्टाचारमा कमी आइहाल्छ र हामीले खोजेको जस्तो सुशासन राख्न सकिन्छ।
म शंकर बैराई महासचिव। हामीले विगत वर्षदेखि नै हाम्रो राष्ट्रिय प्रतिबद्धता जनाउँदै आएका छौँ। एउटा महत्वपूर्ण दिवस हो र संयुक्त राष्ट्रसंघले यसलाई विश्वव्यापी रूपमा मनाउँदै आएको छ। सुसंस्कृत समाज, भ्रष्टाचार मुक्त समाज निर्माणमा यो दिनले सबैलाई प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ।
म बाबुराम गौतम, म उपमहालेखा परीक्षक, महालेखा परीक्षक कार्यालयबाट, र यो साझा प्रतिबद्धता सबै संस्थाहरूले र समाजका सबै व्यक्ति व्यक्तिले र परिवारदेखि लिएर समाजमा र मुलुकमा सबैले साझा प्रतिबद्धता जनाउने दिन हो र प्रतिबद्धता भ्रष्टाचार विरुद्धमा भ्रष्टाचार नगर्न, भ्रष्टाचारबाट टाढा रहन र यसलाई सामाजिक रूपमा उजागर गरेर त्यसलाई नियन्त्रण गर्न, प्रवर्धन नियन्त्रण गर्न।
म विश्वमाया ओझा, राष्ट्रिय समावेशी आयोगको कार्यवाहक अध्यक्ष। जबसम्म हामी भ्रष्टाचारलाई अन्त्य गर्न सक्दैनौ, भ्रष्टाचारलाई न्यूनीकरण गर्न सक्दैनौ, तबसम्म नयाँ नेपाल हामीले भनेको समृद्धि त्यो आउँदैन भन्ने मलाई लाग्छ। निर्माणका कामदेखि लिएर अब हरेक ठाउँमा यो देखेको छ, यो अब यसले एउटा चाहिँ संस्थागतै रूप लिएर लिँदै आएको छ। अलिकति समय त लाग्दा त्यो यो सम्भव छ। कानूनलाई कडाईका साथ पालना गर्नु पर्यो, कार्यान्वयन गर्नु पर्यो र कानून कार्यान्वयन गर्ने कुनै पनि आधारमा भ्रष्टाचारबाट उसले उन्मुक्ति नपाओस् र जनताले पनि चारैतिरबाट यसको खबरदारी गर्न जरुरी छ। किन जसले जहाँ देख्यो त्यही प्रतिकार गर्न जरुरी छ र जसले दिन्छ ऊ पनि त्यो सजायको भागीदार हुनुपर्ने हो, ऊ पनि हुन जरुरी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र एकता र सद्भाव कायम राख्न स्रष्टाका कलम थप सशक्त हुनुपर्ने बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा साहित्य संस्कृति समाजशास्त्र तथा दर्शनशास्त्र जस्ता विधाहरूमा योगदान पुर्याउने स्रष्टालाई राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित पुरस्कार प्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्र एकता मजबूत बनाउन चेतनशील समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो। राष्ट्रपति भण्डारीले कवि कलाकार लगायत सम्पूर्ण वाङ्मय साधकहरूलाई आफ्ना कृति मार्फत राष्ट्र विकास को अभियानमा जुट्न आग्रह गर्नुभयो। स्रष्टाहरूको वृत्ति विकास र सम्पूर्ण वाङ्मय क्षेत्रको श्रीवृद्धिमा राज्यको ध्यान पुग्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय एकता थप बलियो बनाउन स्रष्टा संस्कृति प्रेमी सबैको साझा प्रयास रहनुपर्ने औल्याउनुभयो। त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक चार वर्षमा प्रदान गर्दै आएको 4,00,000 रूपियाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कार वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रदान गरियो। उहाँलाई 4,00,000 नगद सहित पदक र सम्मान पत्र प्रदान गरिएको हो। यसै गरी प्रत्येक 2 वर्षमा प्रदान गरिँदै आएको 1,00,000 रूपियाँ राशिको नेपाल प्रज्ञा सामाजिक शास्त्र संस्कृति दर्शन पुरस्कार प्राध्यापक डाक्टर त्रिरत्न नारायण मानन्दर र नेपाल प्रज्ञा भाषा पुरस्कार प्राध्यापक डाक्टर टंक प्रसाद नेउपानेलाई प्रदान गरियो। त्यस्तै 1,00,000 रूपियाँ राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार 2075 मदन रेग्मी र भागीरथी श्रेष्ठलाई प्रदान गरियो। नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट अम्बर तुम्याहाङ, अयोध्यनाथ चौधरी, अमृत योञ्जन तामाङ र अशोक थारू गरी 4 जनालाई जनही 1,00,000 रूपियाँ नगद सहित पदक र सम्मान पत्र प्रदान गरियो। यसै गरी राष्ट्रिय कविता महोत्सव 2076 प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने 3 जना सहित 5 जना कविलाई नगद र कदर पत्रले सम्मान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारबाट 14 जना स्रष्टालाई हिजो सम्मान गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीले हिजो भेट गरी राष्ट्रिय सभाका रिक्त सदस्य पदको निर्वाचनका विषयमा परामर्श गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आगामी माघ 9 गते राष्ट्रिय सभाको निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिनुभयो। यसअघि राष्ट्रिय सभा निर्वाचनका विषयमा आयोगमा आयोजित राजनैतिक दलहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारीका लागि कम्तीमा पनि 35 दिन लाग्ने हुँदा सरकारलाई आगामी माघ 7 गतेदेखि 11 गतेभित्र निर्वाचनका लागि मिति घोषणा गर्न उपयुक्त हुने बताउनु भएको थियो। छलफलमा परराष्ट्र मन्त्री प्रदीप गेवालीले उपनिर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोगप्रति धन्यवाद ज्ञापन गर्नुहुँदै राष्ट्रिय सभाको निर्वाचनका लागि सरकार र नेकपाका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका नेता सुरेन्द्र राज पाण्डेले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो। निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ। 59 सदस्यीय राष्ट्रिय सभाका 1/3 अर्थात 19 सदस्यको आगामी फाल्गुन 20 गते पदावधि सकिँदैछ। तीमध्ये 18 जना निर्वाचनका माध्यमबाट चयन हुनेछन् भने 1 सदस्यको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था छ। स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई निश्चित आधार र मापदण्ड निर्धारण गरी सम्बन्धित प्रदेशभित्रका अन्य स्थानीय तहको समान तहमा सरूवा गर्न सकिने व्यवस्थामा सांसदहरू सहमत हुनुभएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा हिजो भएको निजामती कर्मचारी सम्बन्धी विधेयकमाथिको छलफलमा सम्बन्धित प्रदेशले बनाउने कानून र मापदण्ड अनुसार प्रदेशभित्रका अन्य स्थानीय तहको समान तहमा कर्मचारी सरूवा गर्न सकिने व्यवस्थामा सहमति भएको हो। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 माथिको दफावार छलफल सकिएको छ। हिजो सिंहदरबारमा बसेको समितिको बैठकले थप छलफल र संशोधन गरी आगामी बैठकबाट विधेयक पारित गर्ने निर्णय गरेको छ। नेपाली कंग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि राजनैतिक सहमति अपरिहार्य रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले मुलुकको हितका लागि नेपाली कंग्रेस सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
वाओ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालको फास्टेस्ट 4G LTE एडवान्स नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। हरेक वर्ष डिसेम्बर 10 मनाइने अन्तर्राष्ट्रिय मानवाधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् 1848 संयुक्त राष्ट्रसंघको महासभाले मानवाधिकार घोषणा पत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झनामा यो दिवस मनाउने गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले 71 विश्व मानवाधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमा मानवाधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकता जस्ता कुरालाई समेत मनन गर्नुपर्छ भनिएको छ। शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले विश्वव्यापी रूपमा स्थापित मानवाधिकारको सम्मान, संरक्षण, सम्वर्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्नुहुँदै मानवाधिकारको प्रवर्धन र कार्यान्वयनका लागि विभिन्न निकाय समेत क्रियाशील रहेकोमा खुशी व्यक्त गर्नुभएको छ। द्वन्द्व पीड़ितले जतिसक्दो चाँडो शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन राजनैतिक दलका नेतालाई आग्रह गरेका छन्। 71 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा द्वन्द्व पीड़ित राष्ट्रिय सञ्जालद्वारा हिजो काठमाडौँमा आयोजित अन्तर्क्रियामा सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका शीर्ष नेताले नै शान्ति प्रक्रियालाई लम्ब्याउन चाहेको भन्दै आरोप लगाउनुभयो। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान मनाइरहँदा पनि महिला हिंसाका घटनाहरू सार्वजनिक भइरहेका छन्। स्थानीय तहमा गठन भएको न्यायिक समितिमा हिंसा विरूद्ध उजुरी दिन सकिने व्यवस्था भए पनि कतिपयलाई त्यसबारे जानकारी नै छैन। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
राष्ट्रिय महिला आयोगको हलमा लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानका सन्दर्भमा कार्यक्रम भइरहेको थियो। बाहिर काठमाडौँ टिएको कि अञ्चु खड्गी भने 4 महिनाकी छोरी काठमा लिएर श्रीमान विरूद्ध उजुरी गर्न आइपुग्नु भएको थियो। 3 वर्ष अगाडि सिन्धुपाल्चोकका अनुज श्रेष्ठसँग भागी विवाह गर्नुभएकी अञ्जु अहिले भर्खरै 18 वर्ष मात्रै पुग्नुभयो। छोराको चाहना रहेका उनका श्रीमानले छोरी जन्मेपछि बारम्बार कुटपिट गरेका कारण अञ्जु राष्ट्रिय महिला आयोग आएको बताउनुहुन्छ।
मुखबाट रगत आउने गरेर हिर्का थियो, एकचोटि धार पनि निलै निलो हुने गरेर कुटेको थियो।
सिन्धुपाल्चोक जलबिरेकी सलिना विक पनि 22 दिनको छोरा काखी च्यापेर बहुविवाह विरूद्ध उजुरी गर्न राष्ट्रिय महिला आयोगमा आइपुग्नु भएको थियो। श्रीमानले 3 वर्ष अगाडि नै काठमाडौँमा कान्छी श्रीमती भित्राइकन 2 वर्षको छोरा जन्मेको सलिनाले आफू सुत्केरी भएपछि मात्रै थाहा पाउनुभयो। सुत्केरीमा राम्रो स्याहार पाउनुको साटो कान्छी श्रीमती, श्रीमान र सासु भएर कुट्न थालेपछि सलिना महिला आयोग आएको बताउनुहुन्छ।
श्रीमती ल्याएर काठमाडौँ 2 वर्ष राख्नु भएको रहेछ। अस्ति म 1 गते सुकेरी भए, उसको पनि छोरै जन्मिएर छ। अनि 87 गते गाउँ लगेर जानुभएको रहेछ। अनि पुरै बुढाले सपट बुढीपट्टि दिने, अनि मलाई चाहिँ सौता आफै कुट्न आउँदो रहेछ कि।
त्यसो त स्थानीय तहको गठन भएपछि महिलामाथि हुने हिंसाका घटनाका उजुरी स्थानीय तहमै दिन सकिन्छ। तर कतिपय महिलालाई आफूमाथि हिंसा भयो भने स्थानीय तहमा उजुरी गर्न सकिन्छ भन्ने पनि थाहा छैन। उपमेयर तथा उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति स्थानीय सरकारको सर्वोच्च न्यायालय हो। गाउँघरमा हुने विभिन्न हिंसाका घटनाको उजुरी लिने, छानबिन गर्ने, मिलापत्र गराउने र जटिल खालका मुद्दाहरू माथिल्लो निकायमा पठाउने अधिकार न्यायिक समितिलाई छ। काभ्रे नवबुद्ध नगरपालिकाकी उपमेयर रामदेवी तामाङ न्यायिक समितिमा बलात्कार, कुटपिट र बहुविवाह लगायतका उजुरी आउने गरेको बताउनुहुन्छ।
कोही जाँडो सिकाएर कुट्ने, बहुविवाह गर्ने, सासु बुहारी नमिल्ने, अब रेप केसहरू।
उपमेयर तामाङ नगरपालिकामा हिंसा पीड़ित महिलाका लागि छुट्टै कोष रहेको पनि बताउनुहुन्छ।
नगरपालिका नै लैङ्गिक हिंसा कोष भनेर राखिरहेछ, अनि एकल महिला सुरक्षा कोष भनेर राखेछ। त्यहाँ मिलाउने केस त्यहाँ मिलाउँछ, त्यहाँ नमिलाउने केस चाहिँ हामीले अब महिला सेलमा पठाउँछौँ, कोही चाहिँ जिल्ला अदालतमा पठाउँछौँ होइन। उनीहरूलाई यो मुद्दा लड्दाखेरि अब हामीले अब सपोर्ट के सपोर्ट गर्नुपर्छ, अनि उहाँहरूको बाल बच्चा पढाउन सकेन भने यसो यसो बालग्रामसँग सहकार्य गरेर समन्वय गरेर उहाँहरूको बच्चाहरू पढाउने कामको लागि सहयोग गर्छौँ।
पछिल्लो समय महिलामाथि हुने हिंसाका घटना बढ्दै गएका छन्। 3 तहको सरकार गठन भएपछि पनि यस्ता घटनाहरू बढेको तथ्याङ्कले देखाएको छ। नेपाल प्रहरीका अनुसार प्रदेश नम्बर 1 सबैभन्दा बढी महिलामाथि हिंसाका घटनाहरू भएका छन् भने प्रदेश नम्बर 2 8 जिल्लामा विगत 3 वर्षमा 16 गुणा बढी हिंसाका घटना भएको देखिन्छ। सरकारी तथा गैर सरकारी तहबाट हिंसा विरूद्धका अभियानहरू चलाइरहँदा पनि समाजमा यस प्रकारको घटनाहरू बढ्नु चुनौतीपूर्ण देखिएको छ। यशोदा अधिकारी, रेडियो नेपाल। खनाल काठमाडौँ।
छ बुँदे सहमति गर्दै बाँकेको कोहलपुरमा जारी आन्दोलन टुंग्याउने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सरकार समक्ष विभिन्न छ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेको हो। स्थानीय विद्यालयमा कक्षा सातमा अध्ययनरत छात्र प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि कोहलपुरमा आन्दोलन चर्किएको थियो। हिजो बिहान 11 बजेदेखि भएको वार्ता हिजो साँझ 6 बजे सहमति गर्दै टुंगिएको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो। सहमतिमा दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा चन्दको शिक्षा दीक्षा सहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने उल्लेख छ। आन्दोलनमा घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्ने पनि सहमति भएको छ। 13 दक्षिण एसियाली खेलकुद शाखका विभिन्न खेलहरू काठमाडौँ जनकपुर सहित कास्कीको पोखरामा सञ्चालन भएका छन्। शाख खेलबाट संघीय सरकार र गण्डकी प्रदेश सरकारको भ्रमण वर्ष सफल बनाउन मदत पुग्ने अपेक्षा गरिएको छ। पोखराबाट माधव पराजुलीको रिपोर्ट।
आफैमा पनि पर्यटनको राजधानी हो पोखरा। देशका सबै ठाउँहरूभन्दा पर्यटकीय आकर्षण पोखरामा छ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल पोखरामा चलेको सागले अहिले चलिरहेको गण्डकी प्रदेशको आन्तरिक पर्यटन भ्रमण वर्ष सहित गण्डकी प्रदेश छिमेकी भ्रमण वर्ष अन्तर्राष्ट्रिय गण्डकी प्रदेश भ्रमण वर्षका साथै नेपाल भ्रमण वर्ष सन् 2020 ठूलो सहयोग पुर्याउने सरकारले अपेक्षा गरेको छ। गण्डकी प्रदेश सरकारले 2022 20 लाख पर्यटक गण्डकी प्रदेश भित्र आउने लक्ष्यका साथ अगाडि बढ़िरहेको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय स्तरका यस्ता किसिमका कार्यक्रमले गण्डकी प्रदेशको पर्यटनको स्थिति तथा भ्रमण वर्षका बारेमा विश्वमा चिनाउन मदत पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश पर्यटन वर्षका संयोजक जुद्ध बहादुर गुरूङ।
यसले हाम्रो गण्डकी प्रदेशको आन्तरिक भ्रमणको लागि ठुलो टेवा पुगेको छ भन्ने मलाई लागेको छ। यो सन्देश खेलाडीहरूले आफ्नो मनमा मात्रै नराखिकन आफ्नो परिवारलाई, आफ्नो साथीभाइलाई, आफ्नो अफिसियलहरूलाई सबैलाई पुर्याउनेछ र पर्यटन भ्रमण वर्षको लागि यसले ठुलो योगदान पुर्याउँछ भन्ने मलाई विश्वास।
सागमा भाग लिन 7 देशका खेलाड़ीसँगै प्राविधिक टोली अहिले यहाँ छन्। विदेशी खेलाड़ी, दर्शक, अफिसियल र पत्रकारको आगमनले भ्रमण वर्षलाई टेवा पुग्ने सरकारले अपेक्षा गरेको छ। खेल हेर्न तथा खेल खेल्न आएकाहरूले गण्डकी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको बारे सकारात्मक सन्देश लगे पर्यटक बन्न सक्नेछन्। सागमा आएका विदेशी पाहुनाहरूलाई उचित सम्मान तथा सूचना दिन नेपाल किञ्चित चुक्नु हुँदैन। रेडियो नेपालको लागि माधव पराजुली पोखरा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूस र युक्रेनका बीच पूर्वी युक्रेनका सम्बन्धमा बढ़ेको तनावबीच यही डिसेम्बरको अन्त्यसम्म पूर्ण तथा विस्तृत युद्ध विराम हुने भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीका बीच भएको भेटवार्तामा युद्ध विरामको सम्बन्धमा सहमति भएको हो। पूर्वी युक्रेनलाई लिएर युक्रेनी सरकार र रूसी समर्थक विद्रोही बीच 5.5 वर्षसम्म चलेको गृह युद्धमा 13,000 ज्यान गुमाइसकेका छन्। भारत सरकारले धर्मका आधारमा विदेशी शरणार्थीलाई भारतीय नागरिकता दिने सम्बन्धी विधेयक संसद समक्ष प्रस्तुत गरेको छ। भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले लोकसभा समक्ष प्रस्तुत गर्नुभएको नागरिकता संशोधन विधेयकमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानका गैर मुस्लिम शरणार्थीलाई भारतीय नागरिकता दिइने व्यवस्था छ। विपक्षीहरूले विधेयक विभेदकारी भएको आरोप लगाएका छन्। तर सरकारले मुस्लिम बाहुले देशमा उत्पीड़नमा परि भारतमा शरण लिइरहेका व्यक्तिहरूलाई संरक्षण गर्न खोजिएको जनाएको छ। अब आर्थिक समाचार।
नेपाल भ्रमण वर्ष 2020 छिमेकी मुलुक चीनबाट बढ़ीभन्दा बढ़ी पर्यटक आकर्षण गर्न अन्तर्देशीय पर्यटन प्रवर्धन साझेदारीता अघि बढ़ाइने भएको छ। त्यसका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटा नेपाल च्याप्टर र चाइना आउटबाउण्ड टुरिज्म रिसर्च इन्स्टिच्यूट कोट्री बीच पर्यटन सहकार्य सम्बन्धी सम्झौता भएको पाटा नेपालले विज्ञप्ति मार्फत जनाएको छ। सम्झौता अनुरूप चिनिया पर्यटकलाई नेपालमा भित्र्याउन आवश्यक प्रवर्धनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन्। धितोपत्र बजारमा सोमबार शेयर कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भई उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से 13.51 बिन्दुले बढ़ेर 1148.89 बिन्दुमा पुगेको छ। नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा समेत वृद्धि भएको र कुल 173 कम्पनीको 14,59,700 सेयर 46,42,00,000 रूपियाँ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबार रकमका आधारमा सोमबार नेपाल बैंक लिमिटेडको 2,28,00,000 मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थान रहेको छ। साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला 500 घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला 200 घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सोमबार छापावल सुन प्रतितोला 71,000 रूपैयाँमा कारोबार भएको छ। बाँके र बर्दियाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बिक्री गर्ने कृषकको घुइँचो बढ़ेको छ। कम्पनीले ती दुवै जिल्लाबाट अहिलेसम्म 26,000 क्विन्टल धान खरिद गरिसकेको जनाएको छ। यस वर्ष कृषि विकास मन्त्रालयले समयमा धानको मूल्य निर्धारण गरेपछि कम्पनीको बर्दिया र बाँके कार्यालयमा धान बिक्री गर्ने कृषकको संख्या बढ़ेको हो। कम्पनीले प्रति क्विन्टल मकवानपुर धानको 2,700 रूपैयाँ, मोटा धानको 2,532 रूपैयाँ र मध्यम धानको 2,673 रूपैयाँ मूल्य निर्धारण गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
13 दक्षिण एसियाली खेलकुद सागमा नेपालको 49 स्वर्ण पदक सहित दोस्रो स्थानमा कायमै रहेको छ। नेपालले हिजो खेल सकिदासम्म 54 रजत तथा 92 काँस्य सहित कुल 195 पदक जितेको छ। भारत पदक तालिकाको शीर्ष स्थानमै रहेको छ। भारतले 149 स्वर्ण, 91 रजत र 44 काँस्य सहित कुल 294 पदक जितेको हो। श्रीलंका 39 स्वर्ण, 79 रजत र 118 काँस्य सहित कुल 236 पदक जित्दै तेस्रो स्थानमा रहेको छ। पाकिस्तान 32 स्वर्ण, 37 रजत र 55 काँस्य सहित कुल 124 पदक सहित चौथो, बंगलादेश 19 स्वर्ण, 32 रजत र 81 काँस्य सहित पाँचौं, मालदिव्स 1 स्वर्ण र 3 काँस्य जित्दै छैठौं तथा भूटान 6 रजत तथा 13 काँस्य सहित पदक तालिकाको अन्तिम स्थानमा छ। नेपालले हिजो बक्सिङमा 2 तथा पौडी र जुडोमा 1-1 स्वर्ण पदक जितेको हो। यही मंगिर 15 गते औपचारिक रूपमा शुरू भएको 13 साग खेलकुदको आज भव्य समारोहका बीच समापन हुँदैछ। सागको समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्नुहुने र प्रमुख अतिथिका रूपमा उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, दक्षिण एसिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सम्बोधन गर्नुहुने सदस्य सचिव रमेश कुमार सिलवालले जानकारी दिनुभयो। समापन समारोह झण्डै 1.5 घण्टाको हुनेछ। समापन समारोह अगावै आज नेपाल र भूटान बीच पुरूष फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ। समापन समारोहमा भ्रमण वर्ष 2020 प्रवर्धन गर्ने गरी ड्रोनको माध्यमबाट विशेष कार्यक्रम प्रस्तुत गरिने सदस्य सचिवले जानकारी दिनुभयो। साथै मार्च पास, सांस्कृतिक कार्यक्रम र अतिशबाजी गरिने जनाइएको छ। समापन समारोहमा सहभागी हुने दर्शकका लागि आज नेपाली सेनाको गेटबाट मात्र प्रवेशको व्यवस्था गरिएको 13 दक्षिण एसियाली खेलकुद साग मूल आयोजक कमिटिका सदस्य सचिव रमेश कुमार सिलवालले जानकारी दिनुभयो। कार्यक्रम स्थलमा प्याराफिटलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिनेछ भने भीभीआईपी, भीआईपी, पदक विजेता खेलाड़ी, विदेशी कर्मचारीलाई भिन्दा भिन्दै क्षेत्रमा राखिनेछ। फुटबल फाइनल खेलमा भूटानी र नेपाली समर्थकका लागि छुट्टा छुट्टै जोनमा राखिनेछ। समारोहमा आगामी 14 साग संस्करणको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ। समापन अघि आज पनि विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ। जुडोमा 6 स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ भने टीम इभेन्ट्समा हुने स्वर्णको फाइनलमा पुग्ने खेलाड़ीको टुंगो आज नै लाग्नेछ। यस्तै बक्सिङमा 8 स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। 8 मध्ये नेपालका 5 बक्सरले स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन्। यस्तै आजै बास्केटबलको पुरूष र महिलाको स्वर्णका लागि खेल हुँदैछ। महिला फाइनलमा नेपाल र भारतबीच तथा पुरूष फाइनल श्रीलंका र भारतबीच खेल हुनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो श्रेया नेपाल। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 18.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18-20 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:44 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पार्टी स्थायी कमिटी बैठक यही मंगसिर 29 गते बोलाउने नेकपा सचिवालय बैठकको निर्णय। अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार नियन्त्रण सम्बन्धी 5 वर्षे रणनीतिक योजना सार्वजनिक। भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको अभियानमा सहभागी भई भ्रष्टाचार न्यूनीकरणमा योगदान गर्न उप प्रधानमन्त्री ईश्वर पोखरेलको आग्रह। अन्तर्राष्ट्रिय मानवाधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै पूर्वी युक्रेनको विवादका सम्बन्धमा यही डिसेम्बरको अन्त्यसम्ममा युद्ध विराम घोषणा गर्नेमा रूस र युक्रेन सहमत। र नेपालमा जारी 13 दक्षिण एसियाली खेलकुद सागमा 49 स्वर्ण पदक सहित नेपालको दोस्रो स्थान कायमै। पुरूष फुटबल स्वर्ण पदकका लागि आज नेपाल र भूटान बीच प्रतिस्पर्धा हुने। आजै 13 सागको समापन समारोह सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।